नमस्ते, आजको फ्रिडम चौतारी पडकास्टमा यहाँहरूलाई स्वागत छ। आज हामी चारजना यसो छलफल गरौँ। मीडियाका प्राध्यापक सुधांशु दाहाल, त्यस्तै फ्रिडम फोरमका एक्जिक्युटिभ चिफ तारानाथ दाहाल, त्यस्तै गरेर पत्रकार कमलदेव भट्टराई हुनुहुन्छ, साथमा म सहजमान श्रेष्ठ। विषय के हो, कस्तो हो भनेर पनि हामीले छलफल गर्नु बाँकी नै छ। आजको विषय के बनाउँदा राम्रो होला ताराजी?
आजको यो फ्रिडम चौतारीमा हामी चारजना मित्रहरू भेट भएका छौँ र आजको यो चौतारीको हाम्रो बहस अथवा छलफल मलाई के लागिरहेको छ भनेदेखि, यति बेला मुलुकमा प्रेस स्वतन्त्रता सङ्कटमा परेको छ, अभिव्यक्ति स्वतन्त्रतामाथि चौतर्फी दमन भएको छ, अर्कोतर्फ प्रेस पनि अलिकति अराजक भयो, प्रेस जिम्मेदार भएन, प्रेसले जथाभावी लेखिरहेको छ भन्ने जनगुनासोको पक्ष पनि छलफलमा आइरहेको छ र कतिपय सन्दर्भमा चाहिँ यो खराब अभ्यास, पत्रकारितामा भइरहेको खराब अभ्यासको कारण देखाएर प्रेसलाई त नियन्त्रणै गर्नुपर्ने हो, कडा कानुनै बनाउनु पर्ने हो र पत्रकारहरूलाई कुटिएको, पिटिएको अथवा थुनिएको अथवा विभिन्न किसिमको अनलाइन मिडियामा, सोसल मिडियामा आएका अभिव्यक्तिहरूलाई दमन गरेको ठिकै हो भन्ने किसिमको बहस पनि भइराखेको छ। त्यसैले यो कन्टेक्स्टमा हामीले प्रेसको स्वतन्त्रता र यसको भूमिका, खास गरी प्रेस भनेको जनतालाई सुसूचित गर्ने एउटा जिम्मेदार व्यवसाय, पेसा अथवा कर्तव्य हो, त्यो कर्तव्यमा नेपाली प्रेस कसरी अभ्यास गरिरहेको छ त, त्यसको बारेमा आजको यो सन्दर्भमा छलफल गर्दा राम्रै होला जस्तो लागेको छ मलाई। तपाईँलाई कस्तो लाग्यो?
एकदम समय सान्दर्भिक छ र अहिले जुन किसिमले पत्रकारहरूले भोग्नु परेको समस्या छ, त्यो पत्रकार आफै पनि के त्यसका जिम्मेवार व्यक्तिहरू हो कि अथवा जिम्मेवार सङ्घ संस्था पनि छ कि, यसको विषयमा चाहिँ अलिकति बाहिरको कुराहरू पनि अध्ययन गरेर बस्नुहुने कमलदेव भट्टराईजी, तपाईँ के भन्नुहुन्छ?
जस्तै अघि ताराजीले भनेको जस्तै यसमा चाहिँ के छ भने, पत्रकार आचार संहिता, पत्रकारहरूको जिम्मेवारीता र पत्रकार आचार संहिता भनेको विश्वव्यापी हो। उनीहरूले सर्टेन पत्रकार आचार संहिता पालन गर्यो भने त्यसलाई चाहिँ पत्रकारिताको इज्जत प्रतिष्ठा बढ्छ, त्यसकारण पत्रकारहरू चाहिँ एउटा नैतिक कानुनको परिबन्धमा रहनुपर्छ भन्ने इस्ट्याब्लिस हो, त्यसका सर्टेन सिद्धान्तहरू छन्। तर हाम्रो कन्टेक्स्टमा अहिले फेरि म उहाँले भनेको कुरामा जोड छु, ताराजीले भनेको कुरामा, अहिले चाहिँ त्यो पत्रकार आचार संहिता अथवा जिम्मेवार पत्रकारितालाई चाहिँ नि पत्रकारिता क्षेत्रलाई दमन गर्ने अस्त्रको रूपमा प्रयोग गर्ने खालको टेन्डेन्सी देखियो हुनाले, वास्तवमा पत्रकार आचार संहिता के हो भन्ने विषयमा चाहिँ यो आजको छलफल हामी के गर्नुपर्छ भने, पत्रकार आचार संहिता भनेको चाहिँ नि अहिले हाम्रो देशमा चाहिँ विशेष गरी सरकारले चाहिँ मिडिया क्षेत्रलाई दबाउन जुन किसिमले जिम्मेवार पत्रकार आचार संहिताको कुरा गरेको छ, पत्रकार आचार संहिता सही अर्थमा त्यो होइन।
कमलजीले अलिकति राम्रोसँग भन्नुभयो, ताराजीले जे भन्नु खोज्नु भयो त्यो पनि कमलजीको पनि कुराहरू त्यस्तै आयो। तपाईँ त मिडियाको पढाउने एउटा प्राध्यापक हुनुहुन्छ, तपाईँले आफूलाई अलिकति समग्रमा यो नेपालको राजनीतिक विषयमा पनि अलिकति चासो राख्ने व्यक्ति सुधांशु दाहालजी, यो विषयमा तपाईँको कस्तो छ धारणाहरू?
सबभन्दा पहिला त धन्यवाद मलाई यो चौतारीमा बोलाउनु भएकोमा। आज मेरो स्वरले त्यति साथ दिइरहेको छैन, त्यसले गर्दा अस्पष्ट अस्पष्ट होला, त्यही पनि विचार प्रष्ट भए हुनाले स्वरले खासै फरक नपार्ला। यो तपाईँले उठाइरहेको विषयलाई चाहिँ नि यसलाई अलिकति भनौँ न अध्यापन नै गर्ने आधारमा हेर्दाखेरि चाहिँ नि हामीले चाहिँ एकाडेमियाको आँखाबाट अथवा प्राज्ञिकताको प्राज्ञको आँखाबाट हेर्दाखेरि के देखिन्छ भने, जर्नलिज्म चाहिँ नि भोकेसन हो कि प्रोफेसन हो भन्ने आउँछ। हामी कहाँ लार्जली जर्नलिज्म अहिले पनि प्रोफेसन हुन नसकेर भोकेसन नै भइरहेछ। भोकेसनको कोड अफ कन्डक्ट हुँदैन, प्रोफेसनको चाहिँ कोड अफ कन्डक्ट हुन्छ, आखिर त्यो डिबेट चाहिँ त्यहाँ आउँछ जस्तो लाग्छ। त्यसले गर्दाखेरि आफूलाई सजिलो पर्दाखेरि यसैलाई भोकेसन बनाइदिने, आफूलाई अप्ठ्यारो पर्दाखेरि यसैलाई प्रोफेसन बनाइदिने, यो चलन चाहिँ, यो चाहिँ हाम्रो समाजले भनौँ न गरिरहेको देखिन्छ। अब त्यो समाज भनेको अब अहिले भनौँ न प्रत्यक्ष रूपमा आउने चाहिँ नि अब तपाईँ हामी जस्तो व्यक्तिले पनि त्यही नै बुझ्छौँ, ए पत्रकारले जे पनि गरिदिन्छ, जे पनि लेखिदिन्छ। अनि मैले मेरो पत्रकारिताका भनौँ पत्रकारिता अथवा मिडिया अध्ययन गरिरहेका विद्यार्थीहरूलाई सोध्छु, अब म चाहिँ ब्याचलर्सदेखि लिएर पिएचडीसम्म विद्यार्थी बनिरहेको हुनाले, साँच्चै त्यस्तो हो त पत्रकारिता? जसले जे गरे नि हुने पत्रकारिता हो त, पत्रकारिता भएपछि जे पनि गर्न पाइन्छ त भन्दाखेरि एउटा ठुलो स्तब्धता छाउँछ क्लासरुममै पनि बाहिर कुरा गर्दाखेरि, सायद त्यो स्तब्धताभित्रै यसको जवाब छ जस्तो लाग्छ मलाई। त्यसले गर्दा चाहिँ एउटा आचार संहिताले कमलदेवजीले भने जस्तै, ताराजीले भने जस्तै, एउटा आचार संहिताले अथवा एउटा मर्यादाले चाहिँ नि त्यसलाई त्यसलाई प्रोफेसनल बनाउँछ। तर अब हरेक प्रोफेसनभित्र केही न केही चाहिँ तपाईँको यो खराब कमजोरी खराबी या विकृतिहरू त हुन्छन्, तर त्यही विकृतिलाई लिएर सारा प्रोफेसनलाई दाँझ्नु एकदमै गलत हुन जान्छ। र विशेष गरेर अहिलेको यो परिवेश हेर्नुहुन्छ भनेदेखि चाहिँ कस्तो भएको छ भने, के पत्रकारिता हो के पत्रकारिता होइन भन्ने चाहिँ एउटा ठुलो डिबेट छ। जस्तै त्यो चाहिँ टेक्नोलोजीले ल्याएको डिबेट हो, किन म अलिकति टेक्नोलोजी सेन्ट्रिक भएर चाहिँ हेर्ने हुँदाखेरि, जस्तै अब अहिलेको जुन नयाँ मिडिया छ, सोसियल मिडिया हामी भन्छौँ या अनलाइन भन्छौँ, त्यसले चाहिँ त्यो कति पत्रकारिता हो कति पत्रकारिता होइन भन्ने डिबेट चाहिँ त्यसले वास्तवमा त्यो पत्रकारिता हिजोसम्म गरेर आएको जुन त्यो स्ट्यान्डर्ड अफ इम्पार्सियालिटीमा बेस भएको पत्रकारिता छ, त्यो पत्रकारितालाई चाहिँ यसले अलिकति त्यो बोर्डर चाहिँ एकदमै ब्लर बनाइदिएछ भनौँ न, धमिलो धमिलो भाषा हो कि होइन भन्ने कुरा। तर त्यति हुँदाहुँदै पनि तपाईँले जस्तै अहिले माइक्रोफोन समातेर या चाहिँ नि भिडियो खिच्ने क्यामेरा साधन समातेर कुनै मासलाई एड्रेस गरिरहनु भएको छ भने त्यसका सर्टेन चाहिँ नि तपाईँको आधारहरूमा टेकेर तपाईँले बोल्नुपर्ने हुन्छ। र पत्रकारिता गरिरहेको छु भन्नेले चाहिँ सायद त्यो आधार चाहिँ लिन्छ होला जस्तो लाग्छ। यसै व्यक्तिगत रूपमा तपाईँले कुनै माइक्रोफोन समातेर या टेलि यो चाहिँ नि भिडियो मार्फत चाहिँ कुनै सम्बोधन गर्नु एउटा कुरा हो, तर सूचनै सम्प्रेषण गर्छु भनेर आइसकेपछि चाहिँ त्यो त्यसले चाहिँ त्यसलाई चाहिँ तपाईँले त्यो एकदमै लुज क्याटेगोरी अथवा चाहिँ यसले जे पनि गर्छ भन्ने सायद क्याटेगोरीमा राख्नु हुँदैन होला। र अहिले विशेष गरेर पछिल्लो समयमा राज्यबाट आएका प्रयासहरू अथवा राज्यका चाहिँ गतिविधिहरूले चाहिँ धेरै ठुलो शङ्का जन्माएको छ। त्यो शङ्का पत्रकारिता एज अ प्रोफेसन लिएका मान्छेहरूले त त्यसलाई म सर्टेन तरिकाले सेफगार्ड गर्न सक्छु, मसँग एसोसिएसन पनि छ, मसँग टुल्स पनि छ, म अदालत पनि जान सक्छु भन्ने एउटा आधार होला पनि। तर जो लार्जर मास जसले चाहिँ यो टुल अघि तपाईँले फ्रिडम अफ एक्सप्रेसनको कुरा निकाल्नु भयो, जुन फ्रिडम अफ एक्सप्रेसनको टुल चाहिँ जसले ल्याएर चाहिँ मैले समाजमा एउटा एकाउन्टेबिलिटी एउटा ट्रान्सपेरेन्सीको चाहिँ आइडिया प्रमोट गर्न सक्छु, त्यही एकाउन्टेबल र ट्रान्सपेरेन्ट समाज भनेकै डेमोक्रेसी हो, त्यसमा चाहिँ मेरो पनि उन्नति हुन्छ भन्ने चाहने एउटा युवाको लागि त यो धेरै ठुलो अन्धकारको चाहिँ हामीले पोका अगाडि सारिएको छौँ जस्तो लाग्छ। सायद डिबेट यसैमा गरियो भने अलिकति केही कुरा प्रष्टिन्छ कि
डिबेटलाई अझ म अगाडि लैजाउँ जस्तो लाग्छ। हजुर, मुख्य रूपमा हामीले यो बहस जुन आज अगाडि बढिरहेको छ त्यसमा बुझ्नुपर्ने दुई तिनवटा पक्ष छन् जस्तो लाग्छ। एउटा यो टेक्नोलोजीले जुन अवसरहरू हामीलाई इन्टरनेटका विभिन्न माध्यमहरू दियो, जुन प्लेटफर्महरू दियो, आफूसँगको इन्फर्मेसन डिसिमिनेसन गर्ने, वितरण गर्ने, डिस्ट्रिब्युसन गर्ने, कन्टेन्ट डिस्ट्रिब्युसन गर्ने अहिले जुन किसिमको अवसर आयो इन्टरनेटले, हामीसँग अब पत्रिका, रेडियो, टेलिभिजन मात्रै छैन, इन्टरनेटका अनेकौँ स्वरूपहरू छ र त्यो सबैको साझा काम चाहिँ कन्टेन्ट डिस्ट्रिब्युसन गर्ने नै हो। तर कस्तो कन्टेन्ट डिस्ट्रिब्युसन गर्ने त, जर्नलिज्म अथवा पत्रकारिताको बिचमा चाहिँ त्यहाँनिर हामीले फरक खोज्नुपर्छ। र यस्तो कन्टेन्ट डिस्ट्रिब्युटर हो पत्रकारिता जुन कन्टेन्टमा चाहिँ भेरिफिकेसन गरेको हुन्छ, त्यसलाई चेक गरिएको हुन्छ, एउटा सिधा त्यसलाई डिस्ट्रिब्युट गरिएको हुँदैन, त्यसको सत्यता जाँचिएको हुन्छ, त्यसको प्रभाव मूल्याङ्कन गरिएको हुन्छ। तर अर्को डिस्ट्रिब्युसन चाहिँ के हुन्छ भने त्यो डिस्ट्रिब्युसन त डिस्ट्रिब्युसन भयो तर त्यो सिधा हुन्छ, त्यसमा चेक गरिएको हुँदैन, त्यसमा चाहिँ त्यसलाई फिल्टर गरिएको हुँदैन र त्यो सिधा जान्छ। त्यसैले त्यो मास लेभलमा जुन अहिले कन्टेन्टहरू डिस्ट्रिब्युट भएको छ विभिन्न माध्यमहरूबाट, आम मान्छेमा चाहिँ के पर्यो भने यो सबै जर्नलिज्म हो र यो त्यस किसिमले गएका सबै कन्टेन्टहरू देख्दाखेरि मान्छेहरूलाई के भने यो जथाभावी पनि भइरहेको हो कि भन्ने एउटा इम्प्रेसन त्यहाँ परेको छ र राज्यले त्यही कुरालाई देखाएर सबै मिडियाहरू चाहिँ यो कन्टेन्ट डिस्ट्रिब्युटरहरू चाहिँ अराजक छन्, जथाभावी गरिरहेका छन् भन्ने एउटा ठाउँ खेल्ने ठाउँ फेक न्युजको नाउँमा अथवा चाहिँ अविश्वसनीयताको नाउँमा एउटा आरोपित मर्यादाको नाउँमा त्यो सबै चाहिँ त्यहाँनिर चाहिँ पाएको छ। अर्को पक्ष पनि छ, अर्को पक्ष चाहिँ के हो भनेदेखि मिडिया भनेको जर्नलिज्मको त टुल्स हो नि, यो त माध्यम त हो नि, रेडियो टेलिभिजन या पत्रिका या अनलाइन जे गरे पनि त्यो त माध्यम हो, त्यो माध्यम कसले चलाउँछ भन्ने कुराहरू पनि हो। त्यो माध्यम चलाउनु जस्तो भने हाम्रो देशमा भन्यो भने त राज्यले सरकारले नै माध्यम चलाइरहेछ, उसले आफूलाई मन नपर्ने कुराहरू त त्यो माध्यमबाट दिँदैन, आफूलाई अप्ठ्यारो पर्ने कुराहरू दिँदैन। अर्को माध्यमहरू छन् हाम्रो चाहिँ के भन्छ हेभिली पोलिटिकल्ली तपाईँको चाहिँ एउटा मिसनको रूपमा प्रयोग भएको परम्परागत माध्यमहरू छन् र कतिपय माध्यमहरू चाहिँ तपाईँको गलत मन्सायले पनि आइरहेको होला त्यो, तर ती कुराहरू मूलधार होइनन्, त्यो मेन स्ट्रिम होइन, त्यो विकृतिहरू हो। त्यो विकृतिलाई चाहिँ मूलधार मानेर हामीले व्याख्या गरिने खोजिएको छ अहिले, त्यो चाहिँ चिन्ताको कुरा हो, निसन्देह। त्यसै भएर नै जर्नलिज्ममा के भने सेल्फ करेक्सनको कुरो, सेल्फ रेगुलेसनको कुरो भन्ने शब्दावलीहरू छन्। पत्रकारिता भन्ने बित्तिकै त्यहाँ चाहिँ के हुन्छ भन्दाखेरि स्वनियमनको कुरा आएको छ, जसले स्वनियमनलाई आत्मसात गरेको हुन्छ त्यो पत्रकार हो र स्वनियमनको आधारमा नै त्यो जाने भएकोले अरूले हामीलाई नियन्त्रण गर्नु भएन भनेरै आचार संहिताहरू बनाइन्छ। त्यो आचार संहिता बनाएको चाहिँ के हो त भन्दा आफ्नो विश्वसनीयताका लागि, मेरा उपभोक्ताहरूले चाहिँ मलाई विश्वास गरून्, मैले सत्यकै सम्प्रेषण गरिरहेको हुन्छु, मैले दिएको कुरो चाहिँ तथ्यपरक नै हुन्छ, मैले प्रस्तुत गरेका सामग्रीहरू सन्तुलितै छन्, यहाँ सबै पक्षको छन् र मैले गरेका कुराले व्यक्तिको मानव अधिकारलाई चुनौती दिइरहेको हुँदैन भन्ने जुन एउटा पत्रकारिताका केही मूल चार पाँचवटा आदर्शहरू छन् त्यसको आधारमा त्यो पत्रकारले त्यहाँ काम गरिरहेको हुनुपर्छ र गरिनुपर्छ। त्यसलाई स्वतन्त्र प्रेसकै एउटा दायरा हो। त्यो जुन एउटा समग्र यो कुराको बहस फेरि कहाँबाट अगाडि जान्छ त भन्दा त्यो चाहिँ स्वनियमनकै मार्फतबाट जान्छ। यहाँ चाहिँ राज्यले प्रहरी लगाएर या सरकारी वकिल लगाएर या जिल्ला अदालतको न्यायाधीश लगाएर अथवा मन्त्रीले चाहिँ आफ्नो मिडियाबाट धम्क्याएर मिडियालाई तर्साएर कन्ट्रोल गरेर जिम्मेदार बनाउन सकिँदैन. जिम्मेदार बनाउने यो उपाय हो, तर जिम्मेदार नभए चाहिँ त्यो स्वतन्त्र पत्रकारिता हुँदैन.
त्यही त मलाई पनि एउटा के लागिरहेको छ भने अहिले स्वतन्त्र पत्रकार हुनु अथवा स्वतन्त्र पत्रकारिता गर्नु अनि समृद्धि र विकासको नाममा धेरै कुराहरू अगाडि पढाइरहेछ सरकारले भनेपछि त्यो स्वतन्त्र पत्रकारिताले पनि त समृद्धि र विकासलाई त साथै दिएर अगाडि बढेको छ होला होइन.
मैले एउटा कुरा एड गर्नुहोस् त उहाँले ताराजीले भनेको कुरामा 19-21 वर्ष बिचका केटाकेटीको बिचमा चाहिँ एउटा प्रश्न एउटा विद्यार्थीले प्रश्न गरे उसले के भने कसरी त्यो चाहिँ अब हामीले अङ्ग्रेजीमा पढाउँछौँ त्यहाँ काठमाडौँ विश्वविद्यालयमा उसले जाने के भने कसरी यो पार्टिसन चाहिँ नि मिडियाले चाहिँ नि समाजलाई पोलराइज गर्छ भन्ने प्रश्न आयो उनको कि. अब एकदमै स्वाभाविक प्रश्न हो त्यो माइन्डले चाहिँ नि अन्डरस्ट्यान्ड गर्नु. उसले त देखाएको छैन, उसले पोलराइज समाज पनि देखाएको छैन, उसले चाहिँ अहिले हेर्दाखेरि उसले पार्टिसन मिडिया पनि देख्दैन किनभने तपाईँको चाहिँ भर्खर चाहिँ तपाईँको 18-19 वर्ष भएको छ, एकदमै लोकतन्त्रमा जन्मिएको चाहिँ पुस्ता हो, त्यसले त त्यो पार्टिसन मिडिया देखेकै छैन तपाईँ हामीले जस्तो. त्यहाँ चाहिँ कसरी हुन्छ भन्दाखेरि मैले उनीहरूलाई के भने जस्तै अब वास्तवमा पोलराइजेसन भनेको दुईवटा पोल हो, नर्थ पोल र साउथ पोल. त्यसको चाहिँ चाहे डेभलपमेन्टको इन्डिकेटर्स हो चाहे वेल्थको इन्डिकेटर्स होस् कुनै पनि इन्डिकेटर्स दुईवटामा बाँडिन्छ होइन. त्यसले गर्दा चाहिँ अब त्यो नर्थ र साउथ पोल दुईवटा हुन्छ भनेदेखि त्यो पार्टिसन इन्जामले चाहिँ के हो के हो त पार्टिसन इन्जाम हामी डिक्सनरीमा मिनिङ खोजौँ भन्दाखेरि चाहिँ पार्टिसन इन्जाम भनेको चाहिँ त यो एकदमै चाहिँ तपाईँको चाहिँ एउटा कसैको पक्ष लिने सरकार हुनसक्छ, व्यक्ति हुनसक्छ, एउटा संस्था हुनसक्छ त्यसको, र त्यो पक्ष लिएपछि अर्को पक्षलाई चाहिँ तपाईँले कम्प्लिटली ब्लक गर्ने आफ्नो मात्रै कुरा गर्ने त्यस्तो विचार तपाईँले ल्याउनु भयो भने के हुन्छ भनेर मैले विद्यार्थीलाई के भने यहाँ दुईवटा पक्ष छन्, एउटा पक्ष विद्यार्थी, एउटा पक्ष शिक्षक म. अब मैले चाहिँ विद्यार्थीबाट आएको कुरा ठ्याम्मै रोक्दिनँ र विद्यार्थीले मबाट आएको कुरा ठ्याम्मै रोक्दिनँ भने कस्तो छ नि समाज, यो कक्षा चाहिँ कस्तो समाज बन्छ होला भन्ने मैले एउटा दृष्टान्त दिएको थिएँ, एउटा उदाहरण दिएको थिएँ. सायद अहिले सरकारले लिएको रवैयाले त्यस्तै समाज बनाउन खोजिरह कि भन्ने चाहिँ ठुलो चिन्ता हो कि. त्यसले चाहिँ यो पार्टिसन मिडियालाई प्रमोट गर्ने आफैले चलाएर होस् अथवा अर्कोले चलाएको जसलाई चाहिँ होस् र त्यसलाई चाहिँ अर्काको भोइस सुन्नै नचाहने र अझ आफ्नो बारेमा अर्का आफूभन्दा इतरकाको चाहिँ विचार त सुन्नै नचाहने. त्यसले गर्दाखेरि यो कस्तो लोकतन्त्र हामी चाहिँ नि गरिरहेका छौँ. जस्तै आज इन्ट्रेस्टिङली एउटा हामीले क्लासमा हेर्दा चाहिँ के भेटेछौँ भने यो अहिले रिसेन्ट इन्टरनेटमा एउटा मिम बनाएको केसमा लिएर एकजना चाहिँ युवा मिम क्रिएटरलाई चाहिँ अब कस्टडीमा राखिएको छ
होइन,
प्रणेश गौतम उसलाई कस्टडीमा राखिएको छ. अब त्यहाँ अनि हामीले बुझ्दा मेरो फाइल हेरेँ क्या, मैले पहिला पढाएको हेरेँ, त्यो चुनावको बेला मैले पढाउँदा त एकदम अहिले सरकार चलाइरह चाहिँ दलले बनाएको मिम त गजब रहेछ झन् होइन. अब त्यसै गरेर चाहिँ त्यति बेलाको सरकारले त्यो मिम बनाएको आधारमा जेल हाले भने चाहिँ के हुन्थ्यो नि, यो मेरो प्रश्न होइन, यो चाहिँ 19-21 वर्षका चाहिँ नेपालको युवाहरूको प्रश्न हो कि, जसको जवाब मसित थिएन किन म राज्य सञ्चालक होइन, म त समाजको एउटा शिक्षक हुँ. त्यसले गर्दा चाहिँ यो प्रश्न यस्तो प्रश्न समाजले उठाउने समाज हामीले चाहिँ पैदा गरेका छौँ भने त्यो समाज गम्भीर छ, त्यो समाज अघि उहाँले जस्तै सोनियम भन्नुभयो ताराजीले, त्यो सोनियममा त्यो समाज बाँधिएको छ. यो सोनियममा बाँधिएको समाजलाई तपाईँले नियममाथिको नियम थपाएर के चाहिँ गर्दै हुनुहुन्छ, म कुन समाज कतातिर लैजाँदै हुनुहुन्छ, त्यो चाहिँ वास्तवमा बसको विषय चाहिँ त्यो पनि हो जस्तो लाग्छ मलाई.
त्यो यस्तो लाउड भोइसहरू सरकारले अगाडि बढाइरहेको छ, जस्तै पत्रकारहरूले ठाउँमा गएर पैसा माग्छन् अनि पत्रकारहरूले चाहिँ कुनै पनि ठाउँमा जाँदाखेरि उसको आफ्नो अनुकूलका समाचारहरू मात्रै ल्याएर गर्छन्, त्यो सरकारको पक्षमा भएको समाचारमा चाहिँ उहाँहरू बोल्नुहुन्न, तर समाचार चाहिँ सरकारले गरेका केही कामहरूमा आलोचना केही भयो भने त्यहाँ कुराहरू चाहिँ अगाडि ल्याउँछन्. कमलजी यो के भइरहेको छ हाम्रो यो देशमा?
तपाईँले भनेको कुरालाई पहिला म अलिकति स्वनियमबाट ताराजीले भनेको र सुधांशुजीले भनेको अलिकति जोड्न चाहन्छु. यो जुन पत्रकार आचार संहिता र स्वनियमको जुन न्यारेटिभ सरकारले बनाउँदैछ त्यहाँ नै गलत नियत छ अथवा त्यो एप्रोप्रिएट छैन भन्ने कुरा चाहिँ उहाँले भनेकोलाई अलिकति म अगाडि मात्रै बढाउने हो. यदि सरकारले जिम्मेवार पत्रकारिता चाहेको हो भने प्रेस मिडिया काउन्सिल एक्ट यो ढङ्गले ल्याउँदैन थियो. पत्रकार आचार संहिता र पत्रकारलाई व्यवस्थित बनाउने अल्टिमेट हाम्रो निकाय भनेको प्रेस काउन्सिल, यसका इस्टाब्लिस मान्यताहरू हो. उसले साँच्चीकै स्वनियमन र जिम्मेवार बनाउन चाहेको भए स्वायत्त बनाउने किसिमको प्रेस काउन्सिल ल्याउँथ्यो. उसले प्रेस काउन्सिल नै राज्यको जस्तो निकाय ल्याउने हुनाले पत्रकार आचार संहिताको बारेमा र स्वनियमनको बारेमा जिम्मेवार पत्रकारिताको बारेमा सरकारले जुन न्यारेटिभ बनाउँदैछ त्यहीँनेरि गलत छ. किनकि उहाँले भनेको कुरा स्वनियमन कसले गर्छ त भन्दा स्वनियमन इन्डिभिजुअलले आफूले गर्छ, तर कलेक्टिभली कसले गर्छ भन्दा प्रेस काउन्सिलले गर्छ. मैले समाचार लेख्छु, गल्ती भयो भने प्रेस काउन्सिलमा जान्छ, प्रेस काउन्सिलले मलाई पनि बोलाउँछ, सम्बन्धित निकायलाई बोलाउँछ र त्यहाँनेरि मलाई मैले गल्ती गरेको भने मलाई आगामी दिनमा गल्ती नगर्नु भनेर मलाई स्वनियमन गरेर पठाउँछ. अर्को उहाँले भनेको दोस्रो म जोड्छु, सरकारमा रहेकाहरूले जिम्मेवार पत्रकारिता, स्वतन्त्र स्वायत्त पत्रकारिताको कुरा गरिरहँदा आफ्नो नियन्त्रणमा रहेका मिडियाहरूबाट चाहिँ पहिला उदाहरण प्रस्तुत गरेर देखाउनु पर्ने हुन्छ। जस्तै तपाईँले राष्ट्रसभामा एकजना चाहिँ नि दलाई लामा बिरामी भएको समाचार, यो नेपालको नेपाल एक चिन नीतिप्रति प्रतिबद्ध हुने कुरा त्यो हुन आफ्नो ठाउँमा छ, तर ऊ एउटा विश्वमा चिनिएको नेता हो, ऊ एउटा सामान्य बिरामी भएको कुरा ग्लोबल ऊ हो, उसले सामान्य एउटा समाचार उसको न्युज आउँदाखेरि नै ठुलो समस्या हुने, सरकारले चाहिँ स्पष्टीकरण सोध्नुपर्ने। अब तपाईँले अहिले जाउँ गोर्खापत्र संस्थानदेखि नेपाल टेलिभिजन, त्यहाँ हेर्नुहोस् गोर्खापत्रमा एकदमै प्रगति भएको ऊ भएको भनेर आएको छ। त्यहाँ जानुहुन्छ भने सञ्चार मन्त्री फर्स्ट पेजमा सञ्चार मन्त्रीका चारवटा पाँचवटा न्युज हेर्नुहुन्छ भने प्रधानमन्त्रीका प्रधानमन्त्रीले बोलेका भन्दा अरू समाचारहरू छैनन्। अनि तपाईँले प्रेस काउन्सिलमा त्यो लिएर आउने, आफूले नियन्त्रण गरेको सरकारी सञ्चार माध्यम त्यसरी चलाउने, अनि तपाईँ भन्दै हुनुहुन्छ जिम्मेवार पत्रकारिता भन्दा जिम्मेवार पत्रकारिता र पत्रकार आचार संहिताको यो डिबेटै एकदम मिसप्लेस्ड भन्छ नि सरकारले, मिसप्लेस गर गलत इन्टेन्सनले ल्याएको देखिन्छ। अर्को तपाईँले भनेको एउटा पत्रकारहरूको बिचमा मलाई आज भन्नै मन लाग्यो के भने पत्रकारितासँग सम्बन्धित हाम्रा निकायहरूले पनि पत्रकार आचार संहितामा त्यति गम्भीर नभएको देखिन्छ। जस्तै म फ्रेङ्कली भन्छु, उहाँ पत्रकार तारजी भन्दा पछि भइसकेपछि महासङ्घको भवन बनेको, हाम्रो पत्रकार महासङ्घले अर्थ मन्त्रालयबाट लिएर पत्रकार महासङ्घको भवन बनाउँछ। मेरो धारणा चाहिँ के हो भन्दाखेरि लेबीबाट जति उठ्छ र त्यसले जति भाडा तिर्न पुग्छ एउटा या दुईवटा कार्यालय घर पत्रकार महासङ्घ चलाउने हो। वर्षमान पूर्ण मन्त्री हुँदा त हामीलाई चाहियो सुविधा सम्पन्न, एकदम हाई प्रोफाइल सुविधा भएको, अनि पत्रकार महासङ्घको तपाईँ अध्यक्ष हुने कोषाध्यक्ष हुने एभन सदस्यलाई सुद्धा तपाईँलाई हाई प्रोफाइल सोफासहितको गमक परेको बस्नु पऱ्यो, सरकारले तपाईँलाई पैसा उपलब्ध गराइदिनु पऱ्यो, त्यसपछि हाम्रो देशभरि रहेका पत्रकार साथीहरूले के सिक्छन् त भन्दा मेरो पत्रकार महासङ्घले अर्थ मन्त्रालयबाट पैसा ल्याएर मेरा दाईहरू र मेरा नेताहरू चाहिँ तिलगङ्गामा सारका साथ बस्नुहुने, मैले नगरपालिकाबाट एउटा ल्यापटप लिन हुने कि नहुने भन्दा हामीले के रोपेका छौँ त, त्यो मुहान सफाई गर्नुपर्छ कि पर्दैन। मेरो धारणा के हो भने पत्रकार महासङ्घको लेबीबाट जति पैसा उठ्छ त्यतिले जति भाडामा लिन पुग्ने हो त्यति भाडामा लिनेर बस्ने हो र सुरुवात चाहिँ त्यहाँबाट नै गर्नुपर्छ भन्ने हो।
जस्तै अब अहिले त के भने दुई पक्षहरू देखिया छ कि, मयु भन्ने पत्रकारहरू सरकारले उसलाई कदर पनि गर्छ, उसलाई पुरस्कारहरू बाँड्छ, अनि त्यो पुरस्कार पाउनेहरू चाहिँ फेरि के हुन्छ त भन्दा सरकारका कुनै निकायको सल्लाहकार पनि भन्छन्। अनि त्यो देख्दाखेरि मैले पनि जर्नलिजम पत्रकारिता गर्छु तर कहिलेकाहीँ चाहिँ मिसन पत्रकारिता पनि म गर्छु, म वातावरण क्षेत्रमा पत्रकारिता गर्ने मान्छे, म मिसन पत्रकारिता गर्छु, तर त्यो मिसन पत्रकारिताले समग्रमा देशको विश्वको अथवा चाहिँ समृद्धि र विकासका केही कुराहरूलाई चाहिँ सचेत गराउने, केही कुराहरूमा चाहिँ सहयोगी बन्ने त्यस्तो खालको कुराहरू म गर्छु होला। तर अहिलेको पत्रकारितामा त दुई खेमा जुन छ नि, एउटा चाहिँ साँच्चैको स्वतन्त्र पत्रकार भएर अगाडि बढ्न चाहनेहरू एक खेमा छ, अर्को चाहिँ सरकारले गरेको कुरा ठिक हो है र उहाँहरूले सल्लाहकारको रूपमा आफूलाई काममा अगाडि बढाउनु भएको छ, पदकहरू पनि पाउनु भएको छ भनेपछि त पदक पाउने मान्छे त साँच्चै राम्रो पत्रकार होला नि त, होइन र सुधांशजी के हो यो?
वास्तवमा होइन, मिसन पत्रकारिता भनेको डेफिनेसनै के भयो भने अहिले चाहिँ जस्तै पत्रकारिता शैली पनि मिसनै हो कि। अब र अर्को कुरा चाहिँ तपाईँले जब पत्रकारितालाई यो चाहिँ नि वास्तवमा एकदमै चाहिँ नि तपाईँको रेकग्नाइज फोर्थ पिलर हो, वास्तवमा राज्य सञ्चालनको तिनवटा मात्रै पिलर हुन्छ कन्स्टिट्युसनली। अब यो फोर्थ पिलर कहाँबाट आयो भने त त्यो सोसाइटीले रेकग्नाइज गरेको कुरा हो नि, फेरि त्यही राज्य सञ्चालनका त्यही तिनवटा पिलरले पनि यो चौथो पिलर चाहिँ छ है भनेर रेकग्नाइज गरेको चिज हो। यो पिलर भइसकेपछि चाहिँ तपाईँको जस्तै अब हामीले जुन चाहिँ कुरा उठाउँछ यो मिसन हो कि, यसको डेफिनेटली यसको मिसन नै त्यो फोर्थ पिलरलाई जहिले पनि इस्टाब्लिस गरेर नि हो कि, बाँकी तिनवटा पिलर इस्टाब्लिस गर्ने त उनीहरूको आफ्नै मिसन छन्, त्यो चाहिँ नि तपाईँको मान्य हुने, त्यो चाहिँ नि कानुनसम्मत पनि हुने, नैतिक पनि हुने, होइन अब एकदम चाहिँ तपाईँको यो चाहिँ नि के अरे प्रोफेसनल पनि हुने, तर चौथो पिलर जसले चाहिँ आफूलाई निरन्तर रूपमा इस्टाब्लिस गर्नुपर्छ त्यसको मिसनमा चाहिँ क्वेसन आउँदाखेरि चाहिँ जहिले पनि त्यसलाई चाहिँ त्यसको त्यो मिसनलाई चाहिँ जहिले पनि टार्निस गरेर कालो बनाएर अँध्यारो बनाएर चाहिँ तपाईँको त्यसलाई चाहिँ एकदमै फोहोरी बनाएर चाहिँ प्रस्तुत गर्नुपर्ने सबभन्दा ठुलो दोष चाहिँ त्यहाँ छ जस्तो लाग्छ। र त्यो त्यसको दोषी चाहिँ नि पत्रकारिता आफैमा पनि हो, त्यसले गर्दा अब अलिकति यो इथिकल क्वेसन आउँछ, जस्तै इथिक्स किन चाहिन्छ, इथिक्स किन रिभिजिट गर्नुपर्ने। जस्तै अस्तिको एउटा इक्जाम्पल लिउँ, एकजना त्रिभुवन विश्वविद्यालयका एकजना चाहिँ प्राध्यापकलाई चाहिँ उसले आफ्नो लेख आफैले चोरेर छापि सहिलो छ क्या भनिदिनुलाई, भाषा भाषा पनि त्यस्तै छ वास्तवमा, प्लेजरिजमको चाहिँ नेपाली चोरी होइन, चोरी भनेको अर्कै हत्कडी लाग्छ, प्लेजरिज गएपछि हत्कडी लाग्दैन, तर समाजले त चोरी भन्ने बित्तिकै हत्कडी लाग्ने कामै गरेछ, यसलाई त ल्याएर खोरैमा थुन्नुपर्छ भन्ने बुझ्छ, चोरी गरे भनेर हरेर छापियो, छापिसकेपछि पछि ए होइन
हाम्रो त सार्ने बहु गर्ने त्यसले गर्दा
होइन यो फेरि होइन रहेछ, यो चाहिँ नि यो हामीले उ गर्ने रहेछ भनेर माफी पनि मागेर आयो। अनि मैले नै त्यो ट्विटमा उहाँकै प्राध्यापकै ट्विटमा लेखेँ भने पत्रकारहरूले पनि अब चाहिँ यो मौका आयो कि यसो चाहिँ पत्रकारिता पढाइ हुने ठाउँमा यसरी फर्केर आफूले पनि यसो अध्ययन गरिरहेकाहरूले हेर्ने कि मनन गर्ने कि सायद यो अलिकति इथिकल क्वेसन छ नि त्यहाँ पनि आएछ केलाई इथिक्स मान्ने त्यो पत्रकारिताको इथिक्स भनेको एउटा त नि मिसन छ अनि त्यसले गर्दाखेरि तर मिसन हुँदैमा चाहिँ नि इथिकल बााउन्ड्रिजहरू क्रस गर्नुपर्छ भन्ने छैन अब तर तपाईँको चाहिँ प्रोफेसनमा जाँदाखेरि ताराजीले भन्नुभयो त्यही पत्रकार र गैर पत्रकार छुट्याउने कुरा नै त्यो इथिकल हुन्छ त्यसले आफै नै चाहिँ स्वनियम गरेको हुन्छ एकदम हाइएस्ट इथिकल चाहिँ प्राणी पत्रकारिता पत्रकार हो भनेदेखि यस्तो चिजहरू आउँदाखेरि हामीले आफूलाई कसरी प्रस्तुत गरिरहेको छौँ त हामी किन डिमान्ड गर्छौँ र ठिक छ यो प्रोफेसनमा लागेर जीवन निर्वाह गर्न गाह्रो छ होइन भन्ने बेला पटक पटकमा आउँछ त्यसले गर्दा जस्तै योभन्दा अगाडि अब आज नै धेरै पत्रकारिताको कुरा गरेर तपाईँहरूले यो मौका पाउनु भयो धेरैपछि मैले कुरा गरेँ यो तिन चार वर्ष अगाडि रहेछ यो पत्रकार सुरक्षाको बारेमा भयङ्कर यहाँ चाहिँ नि बसहरू चल्थे होटेलहरूमा संस्थाहरूमा त्यहाँ एक दुई ठाउँमा मलाई बनाउँदा नि मैले चाहिँ के भन्थेँ भने तपाईँहरूको फाइन्डिङ के छ त भन्दाखेरि साथीले रिसर्च गर्नुहुन्थ्यो कि उहाँले के भन्नु भने पत्रकार पत्रकार भएर मात्रै होइन पत्रकारले पत्रकारिता बाहेक अरू टोपीलाई चाहिँ लाभ भएर चाहिँ असुरक्षित भएका हुन् भन्ने हो भने त्यस्तो प्रोफेसनमा निस्किँदो रह्यो मान्छेले अर्को प्रोफेसन गर्दाखेरि तर तपाईँको जुन पत्रकारिताको प्रोफेसन हो त्यो प्रोफेसनले त एकदम हाइएस्ट इथिक डिमान्ड गर्दो रहेछ नि त तपाईँ हाइएस्ट प्रोफेसनले चाहिँ तपाईँसँग डिमान्ड गर्दो रहेछ नि तपाईँ पत्रकार भएपछि अर्को कुरा हुँदाखेरि चाहिँ तिनचोटि सोच्नुपर्ने रहेछ सायद यही परिवेशमा चाहिँ आएको छ कि तर अब अघि कमल देवलीजीले भने जस्तै सरकारले चाहिँ एकदम एकोरो चाहिँ नि आँखाले आफ्नो एकोरो चाहिँ नि तरिकाले चाहिँ प्रस्तुत भइरहेको देखिन्छ र विशेष गरेर चाहिँ नि समस्या सरकार चलाउने भित्र चाहिँ निर्वाचित भएर आएका छन् निर्वाचित सरकार हो मेरो पनि सरकार हो होइन मैले भोट दिइदिन सेकेन्डरी कुरा हो तर मेरो पनि सरकार हो मलाई प्रतिनिधित्व गर्छ त्यो सरकारले नागरिकको रूपमा भनेदेखि त्यो सरकारले कसलाई चाहिने तपाईँको यो सबै गतिविधिले कसलाई चिराइरहेको छ भनेर तपाईँ मलाई सोध्नुहुन्छ भने मेरो चाहिँ एउटा मात्रै जवाब छ एकदम अहिले उभरिरहेका अब चाहिँ युवा पुस्तालाई चाहिँ एकदमै नराम्रोसँग छिराइरहेको स्थिति छ त्यसले गर्दा त्यसले के सङ्घ ल्याउँछ त अथवा के धुमिल ल्याउँछ भन्ने चाहिँ डिबेट हुनुपर्छ जस्तो लाग्छ मलाई जस्तो लाग्छ यसले राजनीति नै पनि सङ्घ ल्याउँदैन यसले राजनीतिलाई एकदम धुमिल बनाउँछ संशयको ठुलो चाहिँ वातावरण चाहिँ यसले पैदा गरिदिन्छ त्यो संशयभित्र चाहिँ यस्ता अवयवहरू धेरै निस्किन्छन् हेर्नुहोस् त्यसले गर्दा एउटा दायित्व चाहिँ पत्रकारकै पनि के होला भने यो धुमिल भइरहेको वातावरणमा चाहिँ नि अलिकति सङ्घ ल्याउने पाटो चाहिँ सायद पत्रकारहरूले आफैले पनि आफ्नो जिम्मेवारी लिएर त्यो मेन्टल जुन पत्रकारिताको मेन्टल चाहिँ उहाँहरूले बोक्नु भएको छ सायद यो समय चाहिँ त्यो जस्तो लाग्छ आफैले पनि आफ्नो एउटा इथिकल अर्डरमा चाहिँ बसेर अनि डिसिमिनेट गर्नुपर्ने सूचना जस्तो लाग्छ सायद त्यसको जवाब चाहिँ यसकै छेरोपेरोमा पाइन्छ कि जस्तो
अहिले धेरै पत्रकारहरू तर्सिने अवस्थामा पनि छन् म साँच्चीकै राम्रो पत्रकारिता गर्छु म अलिकति क्रिटिकल ओपिनियनहरूलाई चाहिँ प्राथमिकतामा राख्छु भनेर जुन काम गर्ने पत्रकारहरू छन् उनीहरू चाहिँ तर्सेर आफू सेल्फ सेन्सरसिपमा पनि लागा देखिन्छ ताराजी तपाईँ त अब नेतृत्व पनि गरिसक्नु भयो पत्रकारहरूलाई यसमा सठिक किसिमले चाहिँ तपाईँले भनिदिनु पऱ्यो कि अब चाहिँ साँच्चीकै हामीले के गर्नुपर्छ
होइन मुख्य कुरा नै तपाईँको जुन पत्रकारिता इथिकल हुन्छ जुन पत्रकारिता रेस्पोन्सिबल हुन्छ जुन पत्रकारिता सन्तुलित हुन्छ जुन पत्रकारितामा तपाईँको सत्यको सेवा गरिएको हुन्छ त्यसको सुरक्षा खोज्ने हो त्यसको स्वतन्त्रताको वकालत गर्ने हो जुन पत्रकारिता सन्तुलित छैन जुन पत्रकारिताका नाउँमा त्यसले सत्यको चाहिँ सम्प्रेषण गर्दैन त्यस्तो पत्रकारितालाई सुरक्षा गरेर पत्रकारिताको इज्जत मर्यादा बढ्ने होइन त्यसमा आजको चुनौती नै के हो भनेदेखि त्यस्तो पत्रकारिता चाहिँ असुरक्षित भयो जुन चाहिँ आलोचनात्मक छ किनभने अघि नै सुधांशुजीले भने जस्तै तिनवटा राज्यका जुन पिलरहरू छ त्यो तिनटै पिलरलाई वाचडग गर्ने त्यसलाई निगरानी गर्ने जनताको तर्फबाट निगरानी गर्ने निरन्तर निगरानी गर्नको लागि नै फोर्थ पिलर चाहिएको हो डेमोक्रेसीमा अब त्यो निगरानी गर्ने भूमिका भनेको त जहिले पनि आँखाको कसिङ्गरै हुन्छ नि त त्यसकारण चाहिँ राज्यका निकायहरूले एउटा निर्भीक स्वतन्त्र निष्पक्ष पत्रकारितालाई त उनीहरूले दुश्मनको रूपमा हेर्छन् र उनीहरूलाई निस्तेज गराउन लाई चाहिँ उनीहरूले अनेकौँ हत्कण्डाहरू अप्नाउँछन् त्यो हत्कण्डा अप्नाउने नाउँमा चाहिँ उनीहरूले बहाना खोज्छन् बहाना चाहिँ कसले दिन्छ त भन्दा गैर जिम्मेदार अभ्यासहरूले दिन्छ अनइथिकल प्र्याक्टिसहरूले दिन्छ र त्यसले के हुन्छ भने समग्र पत्रकारितालाई नै कमजोर बनाउँछ त्यस कारण हामीले एउटा पत्रकारिताको स्वतन्त्रताको आवाज बुलन्द गर्दा पनि पत्रकारहरू स्वयं जिम्मेदार हुनुपर्ने स्वयं जवाफदेही हुनुपर्ने स्वयं उत्तरदायी हुनुपर्ने र उनीहरूको अभ्यास अधिकतम नैतिकवान हुनुपर्ने कुरालाई कहिले पनि बिर्सनु हुँदैन र यो बहस फेरि प्रेस जगतले नै गर्नुपर्छ यो चाहिँ तपाईँको फेरि बाहिर आउटसाइडरले गर्ने होइन कुनै पार्टीको नेताले या सरकार प्रमुखले या राज्यको चिफ जस्टिसले पत्रकारहरूलाई नैतिक मूल्य सिकाउने होइन यो पत्रकारहरूको समुदायले नै आफूमा करेक्सन गर्ने हो त्यहीबाट मैले अघि नै भनेको थिएँ सेल्फ करेक्सन यो पत्रकारितामा एउटा यस्तो मन्त्र हुन्छ जो चाहिँ हरेक घटनापछि समाचारपछि त्यो आइरहनुपर्छ अरे सेल्फ करेक्सन सच्याइ हाल्नुपर्छ गल्ती हुनसक्छ सच्याइ हाल्नुपर्छ गल्ती हुनसक्छ सच्याइ हाल्नुपर्छ सच्याउने अवसर पत्रकारिता जगतले आफैमा चिन्तन मनन गरेर औँल्याएर आउने त्यसो भएर के भनिन्छ भनेदेखि यो सेल्फ नियमन जुन हामीले गऱ्यौँ सेल्फ रेगुलेसनको सो नियमनको कुरो त्यो चाहिँ हामी आफै गर्छौँ है अब प्रेस काउन्सिल जस्तो संस्था पनि राज्यले बनाउँदो रहेछ त्यसमा राज्यका निकायले बनाएर हुँदैन हामी आफै बनाउँछौँ भनेर संसारभरि नै अहिले चाहिँ अम्बुड्समेनको विधिहरू आएको छ र हामी हाम्रा पाठक श्रोता दर्शकप्रतिको हाम्रो उत्तरदायित्वको जवाबदेहिता चाहिँ हामी आफै दिन्छौँ र हामीलाई प्रश्न सोध्न पाउँछौँ आलोचना गर्न पाउँछौँ भन्ने कुरा प्रेस जगतले देखाउन सक्नुपर्छ तर हामी कहाँ दुर्भाग्य के हो भने स्वतन्त्रताका यी मूल्यहरूप्रति इथिकल जर्नलिज्मका यी मूल्यहरूप्रति स्वयं प्रेस जगत नै सचेत छैन र प्रेस जगतले नै आफूलाई एउटा पावर सम्झ्यो र एउटा ट्रसल पावरको रूपमा चाहिँ कहिलेकाहीँ अधिकारको दुरुपयोग गर्यो जस्तै भर्खर भन्नुहोस् न सुर्खेतमा पत्रकार महासङ्घको शाखाले नै एउटा एन्टी करप्सन एक्टिभिस्टलाई पत्रकारहरूलाई प्रेस सम्मेलनमा आएन भनेर उसले आक्रोश पोख्यो यहाँका पत्रकारहरू जनताका कुरा लेख्दैनन् यहाँका पत्रकारहरू भ्रष्ट छन् यहाँका पत्रकारहरू भ्रष्टाचार विरोधी अभियानको प्रेस सम्मेलनमा आएनन् भनेर उसले आलोचना गर्यो गाली नै गर्यो भनौँ न त्यसको विरुद्ध विद्युतीय कारोबार ऐनमा पत्रकार महासङ्घले उजुरी दियो यो दुर्भाग्य हो नि त भनेको त्यो पत्रकारहरूको हाम्रो समुदाय नै यो स्वतन्त्रताको मूल्य र आलोचनालाई सहिष्णुतापूर्वक लिएर आफूलाई सच्याउने तर्फ गम्भीर नहुँदाखेरि के हुन्छ त भने अर्काले म सच्याउँछु अब तँलाई भन्छ र डन्डा बर्साउँछ तर हामी चाहिँ के भन्दैछौँ भने डन्डा बाहिरबाट जुन बर्साइन्छ त्यो गलत हो तर त्यो डन्डा बर्साउने ठाउँ हामीले नदिउँ र हामी चाहिँ सेल्फ एउटा चाहिँ रेगुलेसन्स सेल्फ करेक्सन्स र रेस्पोन्सिबल जर्नलिज्मतर्फ जाउँ इथिकल जर्नलिज्ममा जाउँ र त्यसको लागि चारवटा मन्त्रहरू भनिन्छ अहिले संसारमा तिमी सत्यको सेवक हुनुपर्छ तिमी स्वतन्त्रताको पहरेदार हुनुपर्छ तिमी तत्काल करेक्सन गर्ने तिम्रो एटिच्युड हुनुपर्छ र तिमी अरूका अधिकारप्रति संवेदनशील हुनुपर्छ यी चारवटा मन्त्र नबुझ्ने चाहिँ स्वतन्त्र प्रेस हुन सक्दैन र त्यसको स्वतन्त्रताको लागि फेरि हामीले दुःख गर्न पनि पर्दैन
सुधांशुजीले फेरि एउटा केही कुरा थप्दै हुनुहुन्छ
त्यो इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट विद्युत कारोबार ऐनको कुरा लिनु यो चाहिँ यस्तो दुरुपयोग भइरहेछ अहिले वास्तवमा एउटा कुरा प्रष्ट रूपमा बुझ्नुपर्ने चाहिँ के हो भने यो तपाईँहरूको पोडकास्टबाट पनि सिरिज गर्नु होला कि विद्युतीय कारोबार ऐन चाहिँ नि तपाईँको आर्थिक कारोबारमा भएका अपचलनहरू आर्थिक अपचलनहरू आर्थिक चाहिँ नि तपाईँको भ्रष्टाचारहरूलाई यो इलेक्ट्रोनिक माध्यम प्रयोग गरेर ब्याङ्किङ कसुर भएकोमा चाहिँ नि कारवाही गर्न भनेर ल्याएको चिजलाई सामाजिक यसलाई अलिकति अङ्ग्रेजीमा भन्दा चाहिँ यो फाइनेन्सियल ट्रान्जेक्सनलाई चाहिँ नि कारवाही गर्न ल्याएको चिजलाई चाहिँ सोसल कल्चरल ट्रान्जेक्सनमा इन्टरप्रिटेसन भइरहेको छ सबभन्दा ठुलो प्रब्लम चाहिँ थियो हामीसँग सोसल कल्चरल ट्रान्जेक्सनलाई कसरी डिल गर्ने भन्ने कानुनै छैन अब अहिले आयन लागेको कानुनले त्यो चिज एड्रेसै गराएको छैन त्यो त अब अहिलेको मिडिया इलेक्ट्रोनिक हो जमानै अहिले इलेक्ट्रोनिक हो प्रिन्ट गरे पनि तपाईँले इलेक्ट्रोनिकमा जानुहुन्छ
फेरि डिजिटल
त्यही त त्यो डिजिटल अहिले मिडिया भएको बेलामा तपाईँले चाहिँ यो अहिले यस्तो चाहिँ नि फितलो कानुन र चाहिँ यस्तो भेग कानुन एकदमै जसरी पनि इन्टरप्रिटेसन गर्न सक्नुहुन्छ त्यस्तो कानुनको डन्डा तपाईँले चलाउनु खोज्यो भने त्यो त पटक पटक दुरुपयोग हुन्छ अब यो होइन कि त्यही कानुन जस्तै ताराजीले दिएको उदाहरणमा पत्रकारले प्रयोग गरे ठिक सरकारले प्रयोग गरे बेठिक होइन जस कसैले पनि प्रयोग गर्दा बेठिक हो त्यो चाहिँ एउटा कानुनै सरकार साँच्चै चाहिँ मर्यादित संवेदनशील सहयोगी समृद्धिको सम्भाग अहिलेका नारा नि त्यसप्रति चाहिँ नि त्यस्तो जिम्मेवार पत्रकारिता प्रेस बनाउन खोजे हो भने सबभन्दा पहिला यो खुला रूपमा छलफलसहित कानुन निर्माण लानुपर्छ मलाई त्यस्तो लाग्छ सरकारले अहिले बनाएका कानुनहरूमा खुला रूपमा छलफल कहीँ आह्वानै गरेको छैन त्यही कारणले हरेक कानुनको विरुद्ध आएर चाहिँ तपाईँ हरेक दिन चाहिँ नि नेपालका मुख्य सहरहरूमा सरकारले ल्याउनु लागेको नयाँ कानुनको बारेमा विरोध भइरहेको भेट्नुहुन्छ होइन अनेक छन् अघि ताराजीले भने जस्तै फोर्थ पिलर हो फोर्थ पिलरले आफूले आफैलाई डिसिमिनेट गरेर फोर्थ पिलर इस्टाब्लिस गर्नुपर्ने छ उसले आफैलाई चाहिँ तपाईँको इस्टाब्लिस पनि गर्नु छ करेक्सन पनि आफैले गर्नु छ भने उसको बारेमा आउनु लागेको कानुनको बारेमा उसैसँग छलफल नगरिकन तपाईँले कानुन ल्याउने के हुन्छ होला सायद यो 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 पनि एउटा चाहिँ नि बहसको एउटा पाटो चाहिँ नि
कमलजी अब हामीले ताराजीको अनि सुधांशजीको अनि हाम्रो केही कुराहरू यहाँ फ्रिडम चौतारीको यो फोरममा निकै कुराहरू आयो तपाईँले अघि भन्नुभयो नि पत्रकारहरू चाहिँ सो नियमनमा अलिक सेन्सिटिभ हुनुपर्छ भनेर जुन कुराहरू भनिरहेको छ त्यो सम्भव छ
होइन सम्भव त यस्तो हुन्छ अघि तारजीले पनि भन्नुभयो त्यो सो नियमनका विभिन्न लेयरहरू हुन्छ त्यो सबै लेयरहरू इम्प्लिमेन्ट गर्ने कुरा राज्यले ल ठिक छ राज्यले हामीसँग मिडिया सेक्टरले योगदान गर्न सकेन मिडिया सेक्टर कमजोर छ फाइनेन्सियली उसले चाहिँ प्रेस काउन्सिल चलाउने वार्षिक रूपमा बजेट दिन सक्दैन भनेर हामीले राज्यको बजेट चाहिँ लियौँ तर सरकारको नियन्त्रणमा नलिकन प्रेस काउन्सिल गठन गर्ने भन्ने 90s देखिको हाम्रो प्र्याक्टिस देखियो किनकि हाम्रा मिडिया हाउसहरूले त फन्डिङ गर्ने साहस गरेन, उनीहरूले प्रस्ताव पनि गर्न सकेन कसले भन्दा राज्यहरूले लिने भयो। पञ्चायतकालदेखि आए जानुपर्ने अघि उहाँले भनेको थियो, त्यहाँ प्रेस काउन्सिल एउटा हुन्छ, अर्को चाहिँ मिडिया हाउसभित्र आचार संहिताको विषयवस्तु हुन्छ, अनि मिडिया हाउसले आफ्ना पत्रकारहरूको लागि आचार संहिता बनाएर स्पेसिफिक के गर्न पाउने नपाउने, कुनै भ्रमणमा जान पाउने नपाउने, गोष्ठी भत्तामा जाँदा पैसा लिन पाउने नपाउने, कतिसम्मको पुरस्कार लिन पाइने, कतिसम्मको पुरस्कार लिन नपाइने, कहाँसम्म जान पाइने, जाँदाखेरि के जानकारी गराउने, मात्रै होइन काठमाडौँ बाहिरका आफ्ना संवाददाताहरू र काठमाडौँभित्रैका आफ्ना संवाददाताहरू इन्डिभिजुअल इन्स्टिट्युसनल क्यापेसिटीमा कहाँ कहाँ गएका छन्, के गरेका छन्। जस्तै म एउटा संस्था रिप्रेजेन्ट गर्छु, त्यो संस्था कुनै कार्यक्रममा म त्यो संस्था रिप्रेजेन्ट गरेर गएँ भने मैले त्यो संस्थाको चिपलाई जानकारी गराउनुपर्छ र त्यहाँ के भएको हो भनेर आउँछ। हामी कहाँ कस्तो व्यतिथि रह्यो भन्दाखेरि मनलाग्दी हिँडेको छ, जहाँ जाने गएको छ, पुरस्कार पनि लिएको छ, कुनमा इन्डिभिजुअल क्यापेसिटी, कुन संस्थागत क्यापेसिटी पनि छैन। अर्को छ, अर्को चाहिँ पछिल्लोचोटि संसारभरि के प्र्याक्टिस रहेछ भने, यो म अलिकति गल्ती भए तपाईँहरूले सोच्याउनु होला, खासमा यो नेपालमा चाहिँ जुन यो स्ट्रिङ्गरको त्यो जुन किसिमको प्र्याक्टिस छ नि, यो चाहिँ पत्रकार आचार संहिता भायोलेसन हुने यो सबभन्दा ठुलो, यो सबभन्दा विकृति रहेछ संसारभरि, त्यो त्यसरी राख्दो रहेछ। जस्तै स्ट्रिङ्गर भनेर राख्यो, एउटा संस्थामा न्युज पठाएको आधारमा पैसा पाउँछ, उसले त्यो संस्था रिप्रेजेन्ट गर्छ, अब उसले अनइथिकल काम कति गर्छ गर्छ, उसले जस्तो संस्थाको ब्यानर मात्रै पायो, त्यसकारण बाहिरतिर ठुलो मिडिया हाउसमा छ,
बाहिर पनि तपाईँको फ्रिलान्सिङ हुन्छ, त्यसलाई स्ट्रिङ्गर भन्दा पनि फ्रिलान्सिङ भन्नुपर्छ, फ्रिलान्सिङ सँगको कन्टेन्ट चाहिँ जुनसुकै मिडियाले पनि लिन सक्छ, र फ्रिलान्सरलाई फेरि आफ्नो किसिमको त्यसो भयो भने त्यो पर्टिकुलर मिडियाको इथिकल बााउन्ड्रीमा ऊ बस्नु पनि परेन, र मिडियालाई पनि अर्को स्वतन्त्रता के हो भने त्यसले पठाएको कन्टेन्ट ठिक लाग्यो भने छाप्छ अथवा प्रकाश गर्छ, नभए गर्दैन, त्यो एउटा एग्रिमेन्टको कुरा हो। फ्रिलान्सिङ जर्नलिज्म संसारभरि नै हुन्छ, तर तपाईँले भने जस्तो आबद्धता चाहिँ संस्थामा गर्ने, तर उसको सोसल उसको सेक्युरिटी चाहिँ नगरिदिने, उसलाई तलब भत्ता अथवा उसको सुविधाहरू ग्यारेन्टी नगरेपछि कन्टेन्टको बेसमा उसलाई पैसा दिएपछि के हुन्छ, उसले त सर्भाइभलको लागि अनि विकृतिको सहारा लिन्छ। त्यस कारण यस्ता थुप्रै हाम्रा खराब अभ्यासहरूका अनेकौँ कुराहरू छन्, जुन खराब अभ्यासहरूले गर्दाखेरि प्रेसमाथि प्रश्न उठिरहेछ, प्रेसमाथि प्रश्न उठिरहनुपर्छ, प्रेसमाथि प्रश्न समाजले सधैँ उठाउनुपर्छ। म त के भन्छु भने नेपालमा प्रेस स्वतन्त्रताको लागि सबैभन्दा ठुलो समस्या नै के भने प्रेसका आलोचकहरू भएनन्, प्रेसका समीक्षकहरू भएनन्, प्रेसका त्रुटिहरू औँल्याइदिने मानिसहरू भएनन्, प्रेसबाट त्रुटिहरू हुनसक्छ, प्रेसबाट खराब अभ्यास हुनसक्छ, तर त्यहाँनिर सरकारले चाहिँ इन्भल्भ हुन पाउँदैन। डेमोक्रेसीमा चाहिँ यति फरक हो, प्रेस चाहिँ समाजको अथवा उपभोक्ताको आलोचनाभन्दा बाहिर त हुनै हुँदैन, तर राज्यले इन्टरभेन गर्नु पाउँदैन, त्यहाँ
पब्लिक स्क्रुटिनिटीमा
होइन, त्यहाँ सरकारले इन्टरभेन गर्न चाहिँ पाउनु हुँदैन। नेपालको आजको समस्या चाहिँ भने सरकार माइबाप हुन थाल्यो, होइन म सब कुरा मै हुँ, मैले नै ठिक पार्ने हो, मैले कानुन बनाइदिन्छु, मैले पुलिस लगाइदिन्छु, मैले अदालत खडा गरेको छु, यहाँबाट म सब कुरा सुव्यवस्था म यहीँबाट गर्छु,
मेरो फर्मेटमा चल्नु,
मेरो फर्मेटमा चल्नुपर्छ भन्ने जुन सरकारको सोच हो त्यो चाहिँ निरङ्कुश सोच हो। त्यस्तो सोचले चाहिँ प्रेस स्वतन्त्र अथवा स्वतन्त्र प्रेसलाई प्रवर्धन गर्दैन।
आजको यो फ्रिडम चौतारी पडकास्टमा हामी चारजनाले केही कुराहरू गऱ्यौँ, तपाईँहरूले पनि केही कुराहरू मनन गरिदिनुहोस्, तपाईँहरूको केही जिज्ञासाहरू छ भने, सल्लाहहरू छ, केही सुझावहरू छ, अथवा तपाईँले पनि केही कुराहरू गर्न मन छ भने हाम्रो फ्रिडम चौतारीमा तपाईँहरूलाई स्वागत छ। आज तारनाथ दाहाल, सुदाम सुदाहाल, कमलदेव भट्टराई साथमा म सहजमान श्रेष्ठलाई बिदा दिनुहोस्, नमस्ते।